نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم سبق نمبر 161 آيت نمبر 41 سے 76 سورة طه لیسن نمبر 161 آيت نمبر 41-76 آيات پہ جانے سے پہلے تھوڑا سا آج کے سبق کا خلاصہ پہلی بات یہ کہ حضرت موسیٰ علیہ السلام کی سیرت کے سلسلے کا ہی یہ دوسرا سبق ہے اس پوری صورت میں ہم دیکھ رہے ہیں کہ ترتیب کے ساتھ موسیٰ علیہ السلام کی زندگی کے واقعات کو کہیں تفصیل کے ساتھ اور کہیں تھوڑی سی تذکرے کے ساتھ گزارا جا رہا ہے آج کے سبق میں جو ہمارے لیے چیز ہے وہ ہے تبلیغ کے نقطے کہ جب کسی کو دعوت دینے جائیں تو کیا اسٹریٹجی اختیار کی جائے گی کن چیزوں کو ایوائڈ کیا جائے گا اور کن چیزوں کو پروٹوکول دیا جائے گا بہت جگہ ہماری دعوت یعنی دعوت سے مراد یہ کہ جب دوسروں کو دین کی بات کہتے ہیں تو اس کا اثر کیوں نہیں دکھتا بلکہ بات جھگڑے میں کیوں بدل جاتی ہے کہ ہم ان ریلیونٹ باتوں پہ زیادہ وقت اور جو باتیں ہائی لائٹ کرنے کی ہوتی ہیں اس کو اوور لک کرنے لگتے ہیں یعنی اس کو ہم نہیں دیکھتے اور انشاءاللہ آج کے سبق میں آیات ہی ایسی ہیں کہ وہ خود بخود موسیٰ علیہ السلام کی زندگی کی کہانی جو ہے وہ ہمارے سامنے کھول کے رکھیں گی پھر دوسرا جو بڑا سبق ہے آج کے اس سبق کا ہمارے لیے وہ کیا ہے کہ جب اللہ نے کسی سے اپنے کام لینے ہوتے ہیں تو اس سے پہلے اس کو مختلف مراحل سے گزار کر تیار کرتا ہے ٹیلر میڈ بنتا ہے انسان پھر کہیں جا کے اللہ کے کام ہوتے ہیں موسیٰ علیہ السلام کی زندگی کا تقابل کرتے ہوئے ہم سب بھی نایات کو پڑھتے وقت اپنی زندگی کے وہ سارے مراحل دیکھیں گے کہ جو ہمیں کبھی خوشگوار لگے اور کبھی ناگوار گزرے لیکن ہو سکتا ہے کہ وہ ساری تیاریاں آج ہمیں اس کتاب کو پڑھنے اور اس کو سیکھنے اور سکھانے کی توفیق دینا تھی پھر اسی طرح اس سبق میں ہم ایک اور چیز بھی دیکھیں گے اور وہ کیا ہے کہ جب سچا ایمان اندر آ جاتا ہے تو باہر والوں کی دھمکیاں اور ڈراوے کام نہیں آتے جو ہو ذوق یقین پیدا تو کٹ جاتی ہیں زنجیریں آج کا سبق اس کی بہترین تفصیل ہے اور پھر اس میں آخر میں ہم دیکھیں گے کہ اللہ کے ہاں جانے کے دو ہی راستے ہیں یا تو مجرم بن کر جاؤ یا مومن بن کر جاؤ ہم کون سا راستہ چوز کرتے ہیں بالکل کہانی کی طرح کہانی ہے بیچ میں توحید کے دلائل بھی دکھیں گے جو موسیٰ کی تبلیغ میں سے ہیں تو ہم اس کو کوشش کریں گے کہ فاسٹ فیز پہ کریں اور اینڈ پہ پورے سبق کے اندر سے پھر کوئی چیزیں رہ جائیں تو اس کو ایک خلاصے کے طور پہ کریں اب ہم چلیں گے آیات کے ساتھ تھوڑا سا آپ کے ذہن میں کہانی تازہ کر دوں موسیٰ علیہ السلام کے بچپن کا قصہ چل رہا تھا پہلا امتحان موسیٰ کی ماں کا تھا اور حقیقت بھی یہی ہے ہر دور کے موسیٰ پیدا ہونے ہوں تو اس سے پہلا امتحان ماؤں کا ہی ہوتا ہے وہ ماں اتنی یقین والی تھی کہ اللہ کے حکم پر اس نے دودھ پیتے بچے کو دریا کے اندر ڈالنا بھی گوارا کیا لیکن اللہ تعالیٰ کا فیصلہ ہو کے رہا کہ وہ بچہ دریا کی لہروں کے سپرد کر دیا گیا اس کی بہن جو تھی وہ اس کے ساتھ ساتھ چلتی گئی اور اس طرح سے موسیٰ علیہ السلام فرعون کے محل میں پہنچ گئے وہاں جا کر عام بچوں سے بالکل انیوژل کیونکہ بچے کو جب بھوک لگتی ہے تو اس کو دودھ سے سروکار ہے لیکن موسیٰ علیہ السلام کو دودھ والی سے سروکار تھا کس کا پیتا ہوں یہاں سے پتہ چلتا ہے کہ موسیٰ کا بچپن بھی انیوژل تھا اور حلال اور حرام کی سینس میں ہم اگر بات کریں تو موسیٰ نے سوچ لیا تھا کہ میرے اوپر میری ماں کے سوا باقی ہر عورت کا دودھ حرام ہے ہم پڑھیں گے سورہ قصص میں حرم نہ کا لفظ بھی آتا ہے ہم نے حرام کر دی ان پر دوسری عورتوں کے دودھ تو لہٰذا موسیٰ علیہ السلام واپس اپنی ماں کے پاس پہنچا دیے گئے اللہ سبحانہ تعالیٰ یہ سارے احسانات موسیٰ کو یاد کرواتے ہوئے پچھلی سبق کی آخری آیت میں ثم جیتا علی قدر یا موسیٰ کہہ کر کہتے ہیں کہ موسیٰ پھر آپ ایک طے شدہ فیصلے کے مطابق آ گئے یعنی اب آپ اس قابل ہو گئے کہ ہم آپ سے بات کریں یہ تھے وہ سارے مراحل جو موسیٰ کی زندگی میں گزرے اور آج کا سبق شروع ہوتا آیت 41 سے وَاسْتَنَعْتُكَ لِنَفْسِي اور میں نے تم کو بنایا خاص اپنے لیے اس تناتم کا لفظ جو ہے نا سنا سواد نون عین اردو میں ہم لفظ کہتے ہیں سنت و حرفت تو سنت کہتے ہیں فنی مہارت کے لیے ڈھالنا اہتمام سے کسی چیز کو بنانا ایک ہوتا ہے آپ کوئی بھی سالن بنا لیتے ہیں جو آپ روز پکاتے ہیں کھاتے ہیں एक वो खाना होता है जो आप किसी मेहमान के आने पे पकाते हैं, तो उसमें एक तो खाने में भी तमाम होता है और पकाने के तरीके में भी फ़र्क होता है। तो उस यहाँ ये कहने के बजाय कि फालतू या जाल तू, तुझे कर दिया बना दिया, कहा वस्तना तू का, और वस्तना तू में तोए भी तो एक छुपी हुई है ना, ये बाबे इफ्तियाल होता है अरबी जुबान की नज़र से देखें तो। स्वाद की मुनासबत से ता यहाँ तो में बदल गई, बस ये एक अरबी का असूल है। मतलब यह है कि हमने आपकी शख्सियत को ख़ास तौर पर तैयार किया। अल्लाह सुबहाना ताला ने मूसा अलैहिस्सलाम को इस तरह मराहिल से गुजारा कि अब फिरौन के महल में पहुंच चुके हैं, और वो सारे गट्स और सारी खूबियाँ और स्किल्स और पर्सनैलिटी ग्रूमिंग की टिप्स जो दीन के दाई या दीन के काम करने वाले के लिए लाजिम थी, अल्लाह ताला ने खुद ब खुद उसका इंतज़ाम कर दिया। देखिए आज के दौर में जो कामयाब लोग होते हैं ना, वो बहुत सारी स्किल्स लेते हैं, बात कैसे करें, खड़े कैसे, चले कैसे। अगर देखा जाए तो स्कूलों में जो बच्चों को भेजते हैं तो यही कुछ सिखाने भेजते हैं ना, अदब मैनर ये वो। अल्लाह के नबियों को कौन सिखाता है? उनके पास तो कोई इस तरह के मॉडर्न वेपन्स और इंतजाम नहीं है कि वो इतनी महंगी बुक्स पढ़ें और डेल कार्नेगी की बुक्स को जाके पढ़ें और उसमें से कामयाब लोगों की बातें पढ़ें, या फिर जाके लोग 7 हैबिट्स ऑफ द सक्सेसफुल पीपल पढ़ें। तो अल्लाह सुबहान तला नबियों की शख्सियत को माहौल से निखारता है। हकीकत यह है कि कायनात की हर चीज़ अल्लाह ही के लिए बनी है, लेकिन जब चुनी हुई हस्तियाँ, वो लोग जिनसे अल्लाह ताला दुनिया में कोई बड़ा काम लेता है, तो फिर उनको अल्लाह ताला अपने लिए खालिस करके कहता है ली नफसी, मैंने आपको चुन लिया। आप कह सकते हैं कि वस्त ना तू का मानी यहाँ क्या है, वख्तारतुक, इख्तियार किया तुझको, आई हैव चूज यू, या मैंने तुम्हें चूज़ किया, मैंने तुम्हें पसंद कर लिया। और ख़ास तौर पे जो इस तना का लफ्ज़ होता है ना, चुन कर अपनी मर्जी के मुताबिक ढालना। देखिए एक चीज़ है कि कोई आपको दिखाता है ये बना दें, आप कहते हैं जो दिल चाहता है बना दो। एक दूसरा भी तरीका होता है, कोई जोड़ा बनाया हो, कभी कोई जेवर बनाया हो, आप चुन चुन के कहते हैं नहीं बाजू ऐसे बना दो, गला ऐसा बना दो, लेस इधर लगा दो। ये क्या होता है, आप अपनी चॉइसेस देते हैं। जिसको आप घर लें तो उसकी नज़र में भी कहते हैं ना कि आप इसको अपडेट्स करना चाहते हैं, आप अपनी मर्जी का अपग्रेड करवा लें, आपका दिल चाहता है ये लगवा लें वो लगवा लें। तो यहाँ मतलब यह है कि अल्लाह ने चुन चुन के मूसा अलैहिस्सलाम को अपनी पसंद का बना लिया। कैसे बनाया? आप देखिए कि सबसे पहले मूसा अलैहिस्सलाम को बनी इसराइल में पैदा किया, आप इसके मराहिल नोट कर सकते हैं, नबियों के ख़ानदान में। ये भी तो हो सकता था कि मूसा अलैहिस्सलाम किबती होते, फिरौनी होते, कोई बड़ी बात नहीं थी, लेकिन अल्लाह चुनता है तो आला नसब देता है। फिर उसके बाद आप देखिए कि अल्लाह ताला ने मूसा अलैहिस्सलाम को उस साल पैदा किया जिस साल फिरौन बच्चों को मरवाता था। पीछे सुन चुके हैं कि एक साल मरवाता था, एक साल नहीं मरवाता था। ये भी मुमकिन था कि मूसा अलैहिस्सलाम पैदा ही उस साल में कर दिए जाते जिसमें बच्चे नहीं मरवाए जाते, सीधी सी बात थी, सारी ज़िंदगी माँ के साथ ही रहते, दिल तो यही कहता है लेकिन अक़ल ये नहीं कहती। अल्लाह ताला ने मूसा को उस साल में पैदा करके जबकि फिरौन के जुल्म और सितम का वो शिकार हो सकते थे, अपनी बड़ाई को साबित किया और ये दिखा दिया कि जिसे अल्लाह रखे उसे कौन चखे, वो अल्लाह ही क्या जो फिरौन से डर जाए। हैरत की बात है कि वो बच्चा जिसको मरवाने के लिए फिरौन अभी तक सैकड़ों बच्चे मरवा चुका था, वही बच्चा फिरौन के महल में पल रहा है, फिरौन के आंखों के सामने पल रहा है। ये अल्लाह के फैसले होते हैं और ये सारी चीज़ें इंसान को अल्लाह की मौजूदगी का एहसास दिलाती हैं। पीछे अपने लफ्ज़ पढ़ा था वफतन ना का फतूना, आयत 40 के आखिर में आया था, वही लफ्ज़ इधर आगे खुलता है। क्योंकि फतह ना क्या होता है, किसी को छांटना, आजमाइशों से निकालना, धात को पिघलाना ताकि उसका खोट पता चले। तो गोया के इब्तलई ना का इब्तला अन, हमने तुझे खूब आजमाया, मुश्किलों में डाला। चलिए उसके बाद क्या हुआ, अगली आजमाइश मूसा की क्या हुई उनकी तरबियत में, कि माँ को कहा कि इसको समंदर में रख दिया करना, जब जरूरत पड़ी निकाला और दूध पिला दे, लेकिन माँ को भुलवा दिया डोरी बांधना और समंदर की मौजों के सपुर्द कर दिया। ये भी एक आजमाइश थी मूसा की, असल में ये सारे मराहिल थे। फिर उसके बाद देखिए क्या मुमकिन नहीं था कि जब फिरौन के महल में मूसा अलैहिस्सलाम निकले तो फिरौन उनको कत्ल करवा देता, لیکن والقی تو علیہ کا محبت منی، اللہ نے فرعون کے دل میں ایسی محبت ڈال دی موسیٰ کی کہ وہ مروا ہی نہیں سکا. پھر اس کے بعد دیکھیے ساری دائیوں کا دودھ حرام کر دیا، یہ بھی ایک آزمائش تھی. تین دن کا کہتے ہیں موسیٰ نے بچپن میں روزہ رکھ لیا، سنی بھی بات ہے، روایت تو میں نے نہیں کہیں پڑھی. پھر آپ دیکھیے بچپن میں کہتے ہیں کہ موسیٰ نے ایک دفعہ فرعون کی داڑھی پکڑ لی، اور داڑھی پکڑنا ایک قسم کا بدشگونی تھی کہ اس نے میری عزت پہ ہاتھ رکھا ہے. آج بھی لوگ اس طرح کی باتیں کرتے رہتے ہیں. اس وقت بھی فرعون نے کہا اس کو قتل کر دوں، یہ برا شگون ہے کہ یہ بچہ میری عزت پہ ہاتھ ڈالے گا. لیکن اللہ نے پھر اس کے دل میں ڈال دی کہ یہ تو بچہ ہے، اس کو چھوڑ دو. پھر آپ دیکھیے موسیٰ کیا تو قبطی کا قتل ہونا، اتنے مشکل مراحل گزرے اور اب موسیٰ علیہ السلام محل میں رہ رہے ہیں، پیدا ہوئے. محل میں رہنے سے کیا ہوا کہ شاہی مینر سیکھے. دیکھیے یاد رکھیے جن لوگوں میں جا کے بات کرنی ہوتی ہے، اگر آپ کو ان کا مزاج نہیں پتا اور آپ کا حال حلیہ ان جیسا نہیں لگتا، تو لوگ ذہن کی کھڑکیاں بند کر کے آپ کی بات سنتے ہیں اور کہتے ہیں آپ کو کیا پتا ہمارے مسائل، آپ کو کیا پتا ہمارے پرابلمس. اگر موسیٰ ایک چھوٹی سی بستی اور جھونپڑی میں رہ کے اٹھتے اور بڑے ہونے پہ نبی بنا کر فرعونیوں کے پاس بھیج دیے جاتے، تو لوگوں نے کہنا تھا جی آپ کو کیا پتا ہم لوگوں کے کتنے مسائل ہیں، ہماری کتنے پرابلمز ہیں. اللہ نے شاہی ماحول کے اندر رکھ کر ایٹیکیٹس دیے. اور یاد رکھیے اس لیے کوئی مانے کہ نہ مانے فرق ہوتا ہے، خاندانی لوگ بھی پہچانے جاتے ہیں، ان کی سوچ کیسی ہے، وہ کیسے ہیں، اور جو لوگ پڑھے لکھے ہوتے ہیں ان کی اپلفٹنگ سے، اپ برنگنگ سے پتہ چل جاتا ہے کہ یہ کسی اچھے خاندان کا بندہ ہے. اور کچھ ایسے ہوتے ہیں کہ جو پیچھے سے ان کی سوچ اتنی کھلی بھی نہیں ہوتی، لیکن اللہ پیسہ دے دیتا ہے، وہ پیسے والے بھی جب سامنے آتے ہیں تو لگ پتہ جاتا ہے. پھر آپ دیکھیے کہ قتل ہو گیا، مدین چلے گئے. ہو سکتا ہے کہ محل میں رہنے کی وجہ سے موسیٰ کے مزاج میں نرم مزاجی آ گئی ہو، لگژریس لائف کے عادی ہو گئے ہوں. اللہ نے کہا نہیں یہ نہیں تم کر سکتے، چلو نکلو. ایک سبب پیدا کیا اور موسیٰ کے ہاتھ سے ایک شخص کا قتل ہوا، تو موسیٰ مدین چلے گئے. 10 سال تک مدین میں پھر فطرت کے ساتھ رکھا، بکریاں چروائیں. اور بکریاں بھی چروانا آپ کو پتا ہے کہ ہر نبی کے لیے اللہ تعالیٰ کا ایک ٹریننگ کورس رہا ہے، یعنی ایک شارٹ کورس ہمیشہ ہی کرنا پڑتا ہے کہ بکریاں چراؤ، کیونکہ بکری جو ہوتی ہے وہ بڑی شرارتی ہوتی ہے، اور قوموں کے ساتھ نبیوں کو جو معاملہ کرنا پڑتا ہے اس سے بہت پیاری تربیت ہو چکی ہوتی ہے. اب واپس موسیٰ علیہ السلام جو ہیں مدین سے مصر کی طرف آ رہے ہیں، تو وہاں اللہ تعالیٰ یہ ساری باتیں کہہ رہے ہیں کہ دیکھو وَاسْتَنَعْتُكَ لِنَفْسِي، میں نے تجھے اپنا بنا لیا. ذرا اس جملے کو سوچئے تو صحیح، جب اللہ کسی کو کہتا ہے کہ میں نے تجھے اپنا بنا لیا تو یہ کتنی بڑی آنر ہے. چونکہ اب میں نے تجھے اپنا بنایا ہے تو اب تم بھی میرے سوا کسی اور کو اپنا نہ بنانا. دیکھیے یہ ہوتے ہیں قربت کے مراحل. ہمیشہ انسان چاہتا ہے کہ اس کو قرب ملے، لیکن قرب کس رستے سے ملتا ہے یہ نہیں پتہ چلتا. سب سے پہلے تو ہمیں اللہ کا قرب چاہیے ہوتا ہے. بعض لوگ دھونس دھاندلی اور زبردستی، بس جی اللہ کو دینا پڑے گا، ماننا پڑے گا. کبھی ہم اپنے حال حلی، اپنے مہرے چہرے کو دیکھیں، اپنے نماز میں کھڑے ہونے کو دیکھیں، اللہ کی بات ہو تو ہماری ٹون دیکھیں، اور پھر دیکھیں کہ اللہ ہمیں اپنے قریب کرتا ہے. اللہ ایسے نہیں کرتا. باادب با نصیب، بے ادب بے نصیب، یہ دنیا لوگ کے لیے بھی بات ہے، یہ اللہ کے معاملے میں بھی بات ہے. آپ کسی ایک بچے کو جس سے آپ، ایک تو ہوتی نا رشتے کی محبت، بھائی کا بچہ، بہن کا بچہ، اپنے بچے کو پیچھے کر دیں، کیونکہ مائیں اپنے بچوں کے معاملے میں بعض دفعہ بہت ہی زیادہ غلط فیصلے کر لیتی ہیں. بھائی بہنوں کے بچوں بھی لے لیں. ایک رشتے کی محبت تو ہے ہی، لیکن کیا آپ کے سارے بھانجے اور سارے بھتیجیاں اور بھتیجے اور فلاں فلاں آپ کے دل میں ایک ہی جیسی جگہ رکھتے ہیں؟ کبھی بھی نہیں رکھتے. اصل بات یہ کہ آپ کیا بیہیو کرتے ہیں. اکثر لوگ کہتے ہیں کہ کیا آپ مجھے خوش رکھیں گے، تو آپ بتائیے کہ کیا آپ خوش کرنے والے کام کریں گے؟ کیا آپ اسمائل کریں گے؟ کیا آپ اسمائل دینے والے کام کریں گے؟ میرے ذہن میں تو ایک سیسا ہو جاتا ہے، کبھی اوپر کبھی نیچے، ٹک ٹک ٹک. حضرت یوسف کی زندگی سامنے رکھ لیں، کبھی باپ کی گود میں تو کبھی کنویں کی گود میں، وہاں سے نکلتے ہیں تو حضرت مصر کے محل میں، وہاں سے نکلتے ہیں تو جیل میں، یعنی اپ سائڈ ڈاؤن. یہ ہے اصل میں کسی بندے کے چناؤ کی اصل شرط کہ رضیت باللہ ربا، اللہ کے ساتھ راضی رہتے ہیں. کسی وقت شکوا نہیں، کسی وقت جھگڑا نہیں، میرے ساتھ کیوں، وائے می، فلاں فلاں فلاں، ایسا نہیں کیا، کیونکہ اللہ تعالیٰ ان کو شاپ کرنا چاہتا تھا. आप देखिए, एक बच्ची या बच्चा डॉक्टर बनता है, कितने इम्तिहान आते हैं जिंदगी में, एक से दूसरा, तीसरे से चौथा, कब जाके कोई डॉक्टर बनता है, और डॉक्टर बन के भी पढ़ना पड़ता है, सारी जिंदगी पढ़ना पड़ता है। फर्नीचर आपके सामने रखा हुआ है, आपका ख्याल है कि ये कुर्सी या मेज ऐसा ही सॉफ्ट किस्म का दरख्त से उतरा था, कितनी इसकी रगड़ाइयां हुई, फिर इसको रगड़ा गया, फिर ऊपर पॉलिश की गई, फिर चमक आई ना। इसी तरह पत्थर की कोई चीज आपके घर में बनी होगी, कोई डेकोरेशन पीस, जाके देखिए वो इतना सॉफ्ट है, बाहर तो पत्थर इतने सख्त होते हैं कि पाँव में लग जाए तो पाँव खराब हो जाए, तो रगड़ाई करनी पड़ती है। जब भी किसी इंसान को अलग काम करना होता है तो अल्लाह ताला फिर उसके अंदर ये सारा कुछ निकालते हैं। आप देखेंगे आज के सबक में तज़किया की बहुत बात है, बल्कि आखिरी आयत ही तज़किया पे चली जाती है। तो अल्लाह ताला ने तरबियत सिखा की, तरबियत की, अच्छे अखलाक सिखाए। जब वो उस मुकर्रर मियार पे पहुंच गए, ये जो 40 आयत का आखिरी हिस्सा था ना, कि सुम्मा जीत आला कदरी या मूसा, मैं हमेशा इस आयत के ऊपर रुक के यही सोचती हूँ कि जब मूसा उस मुकर्रर मियार पे पूरे उतर गए कि अल्लाह उनसे बात करे, तो अल्लाह ने चुन लिया। वस्तना तो कली नफसी, हम तो इस सबक को दूसरे सबक के अलग करके पढ़ रहे हैं ना, वरना दोनों अगर आयतें साथ होती तो आपको बात समझ आती कि सुम्मा जीत आला कदरीम या मूसा वस्तना तो कली नफसी। तो जब बंदा एक खास लिहाज पे पहुंच जाता है, अल्लाह ताला उसको चुन लेता है। अंदरूनी और बैरूनी तस्किए के बाद अल्लाह ने कलाम किया, पहले दिन भी अल्लाह कलाम कर सकता था लेकिन अल्लाह ताला ने नहीं किया। और याद रखिए कि दुनिया में जब चुनाव होता है ना, तो उसके लिए जाहरी और वक्ती मुहारतें देखी जाती हैं, कितना एक्सपीरियंस है, कितना पहले काम कर चुके हैं, और कुछ तजुर्बे और दूसरी चीज़ें। दुनिया का काम कब मिलता है? जब बंदा पहले सब कुछ कर चुका होता है, सीख चुका होता है, डिग्री हाथ में लेकर अपनी सीवी बना के जाता है, फिर जॉब मिलती है। अल्लाह के दीन में बिल्कुल अपोजिट होता है। अल्लाह पहले जॉब देता है और 7,000 ठोकरों में कर करा के इस तरह दीन के काबिल बनाने से साथ साथ मुश्किलात डालता है, कदम जमाता रहता है, और जब बंदा दीन के कामों में स्टैंड लेता है तो उस वक्त तक वो निखर चुका होता है। यानी मूसा अलैहिस्सलाम को तो बचपन में समझ दे दी कि किसी औरत का दूध नहीं पीना, तो गोया कि आप कहें कि दीन के कामों में तरबियत सारी जिंदगी होती रहती है। और जब तक ये तरबियत ना हो, मुश्किल वक्त में इंसान जम ही नहीं सकता। आज मसला क्या है हम मुसलमानों का, कि हम दीन का काम तो बहुत कर रहे हैं माशाल्लाह, ये तो नहीं है कि दीन से मोहब्बत नहीं, जोश नहीं, जज्बा नहीं, लेकिन दीन के काम को बगैर महारत के शुरू कर देते हैं। हम उस एक्सीलेंसी के लेवल पे नहीं आते, ठीक आयत पढ़ नहीं सकते, दूसरों को पढ़ानी शुरू कर देते हैं। हमारा अपना फहम अभी कच्चा होता है, हम दूसरों को समझाने लग जाते हैं। और सबसे बड़ी बात है कि जब हम दीन के काम को पार्ट टाइम काम बना लेते हैं और मुफ्त का काम और क्वालिटी लेस काम बना लेते हैं, तो फिर वहां से आगे नस्लें भी वैसी ही पैदा होती हैं। तो लिहाजा अल्लाह ताला का दीन अगर दुनिया में फैलाना है, तो हम सबको भी इन सारे मराहल से खुद को गुजारने के लिए तैयार रखना पड़ेगा। इसलिए अल्लाह सुबहान ताला ने मूसा की ये बात कर दी कि तुम्हें मैंने चुन लिया था, और कितनी बड़ी बात है कि मैंने तुम्हें अपने लिए चुना, अब करो क्या। हम कहते चुनाव हो गया, जाओ विक्ट्री स्टैंड पे खड़े हो जाओ, अवार्ड लेके घर चले जाओ, पार्टी मनाओ। नहीं, इज़हबन तवा खू कभी आ जाती, चुने हुए लोगों को काम मिलते हैं। वो लोग खुशकिस्मत है जिनकी ज़िंदगी में दीन पे जमने में इम्तिहान आए। देखिए, आपके बच्चे भी इम्तिहान देते हैं और आप भी पढ़ लिख के आ चुके हैं, आप सबको पता है कि इम्तिहान मुश्किल लगता है। अच्छा, अब दो तरह के स्टूडेंट्स हैं, एक वो जिनका नाम लिस्ट में आ गया कि दे आर एबल टू गिव द एग्जाम, और कुछ बच्चे हैं वो ढूंढ रहे हैं फाइलों में नाम ही नहीं, तो पता चला जी वो कहते नहीं, आपको डिस्कार्ड कर दिया गया, आपका रिकॉर्ड इतना अच्छा नहीं कि आप ये टेस्ट दे सके, जाइए एक साल और लगा के आए। किस पे रिश्क आता है आपको? आपको अपने उस बच्चे पे रिश्क आएगा कि जिसका नाम निकाल दिया, शुक्र अल्लाह का जान छुटी, अब इसको कोई इम्तिहान नहीं देना पड़ेगा। उसके लिए तो हम पिटी फील करेंगे, हाय तेरा नाम कट गया इम्तिहान देने से। हाँ, वो दूसरा रात को जागे, दिन को जागे, सुबह को पढ़े, रात को, आपको पता है इम्तिहान आने हैं, लेकिन आप खुश हैं क्योंकि हर इम्तिहान के बाद कामयाबी है। दीन के रास्ते में जिन लोगों को मुश्किलें नहीं आती, यकीन कीजिए उसमें उनका बहुत सारा निफाक छुप जाता है। वो निफाक किस दिन खुलता है? जब उनको अमली मैदान में कूदना पड़ता है। ये जो सारी दुनिया ही दुश्मन लगती है ना, बाज़ औक़ात इंसान को दीन की तरफ आते, उसकी बहुत बड़ी वजह यह है कि अल्लाह शुरू में ही खोट खाट को अलग करके कहता है, देखूं ये कितने काम का बंदा है, تو لہٰذا موسیٰ علیہ السلام ہوں یا کوئی اور انسان ہو، اللہ تعالیٰ نے مہارت پیدا کر دی. اب کہا جاؤ تم اور تمہارا بھائی، یعنی موسیٰ کی دعا پوری ہو گئی کہ اللہ میرے بھائی کو میرا وزیر بنا دے. وجل وزیر و من اہلی، اور وزیر کہتے ہیں بوجھ اٹھانے والے کو، جو میری خوبیاں خامیاں مجھے بتائے، جو میرا کام بانٹ لے، جو میرا نائب بن جائے، جو میرے اس مشن میں راہی بن جائے. ٹھیک ہے جاؤ، جانا کس چیز کے ساتھ ہے اس کو ہائی لائٹ کیجیے گا. بیا یاتی، اب یہاں سے موسیٰ علیہ السلام کی تبلیغ کے کچھ پوائنٹس ہمیں دکھیں گے. سب سے پہلی بات، فرعون کے دربار میں جائیں یا آج کا کوئی طاغوت ہو یا آج کا کوئی شخص جس تک دین پہنچانا ہے، سب سے پہلے آپ کے پاس اللہ کی آیتیں ہونی چاہیے. اس کو علمی آیتیں کہیں، یعنی جو بات کہنے جا رہے ہیں وہ پوری پتہ ہو کہ کیا کہنی ہے، علم کی بنیاد ہو. اور دوسری بات ہے نشانی سے مراد صرف وہی قرآنی آیتیں نہیں ہیں، کونی آیتیں بھی ہوں. رب کے انداز کو سمجھنا، رب کی بات کو سمجھنا، یعنی کسی کے پاس بھی جاؤ اپنی باتیں نہ لے کے چلے جاؤ، میرے خیالات، میری تھاٹس، میرے استادوں کی باتیں، میرے معاشرے کی باتیں، آپ کیا سوچتے ہیں، فلاں کیا سوچتے ہیں، نہیں. بھی آ جاتی ساؤنڈ نالج، سالڈ نالج لوگوں کو دیں. دوسری بات، ولا تنیا فی ذکری، اور تم میرے ذکر سے سستی نہ کرنا. جی یہ بتائیے کہ تنیا کا روٹ کیا ہوگا، ساری کلاس مل کے بولے. سب کا ٹھیک نہیں ہے. و نون یا ونجن سے، ونجن کہتے ہیں عربی زبان میں سستی کرنے کو، کاہلی کرنے کو. ٹھیک ہے، اسی سے واو چلی گئی، اندر سے چھپ گئی. تو ونا یعنی ونجن کہتے ہیں عربی زبان میں سستی کرنا، کسی چیز کے یعنی جس درجے پہ اس کو کرنے کا ضرورت ہوتی ہے وہ نہ کرنا. تو یہاں فرمایا کہ سستیاں نہ کرو، سستی چھوڑ دو. کس میں؟ فی ذکری، یعنی تبلیغ کے کاموں میں پڑھ کر اپنے اذکار نہ چھوڑ دو، اللہ کی یاد نہ چھوڑ دو. اور ذکر سے مراد آپ کو ہے نماز بھی اور قرآن بھی ہے. تو اگلا نقطہ نوٹ کیجئے کہ لوگوں کو دینے لگ گئے ہو، خود لینا نہ چھوڑ دو. تمہاری نمازیں نہیں، وہ میں تبلیغ نہیں کر رہی. تمہاری صبح شام کی دعائیں کدھر ہیں؟ نہیں، وقت ہی نہیں ملتا. اور وہ اذکار کدھر ہیں؟ وقت نہیں ملتا. یاد رکھیے، اللہ کے راستے میں جو آپ کے چپو ہیں نا، جو آپ کی کشتی کو مشکلات کے سمندر سے نکالتے ہیں، وہ ذکر ہے. کبھی استغفر اللہ، کبھی لا حول ولا قوت. اور یہاں ذکری سے مراد ہے تسبیح، تسبیحی اور تبلیغ. سورۃ انفال آیت 45 میں بھی ہم پڑھ چکے، اللہ تعالیٰ نے فرمایا اذا لقیتم فئۃ فاثبتوا فاذکروا اللہ کثیرا، جب تم کسی گروہ سے ملو تو ثابت قدم رہو اور اللہ کا ذکر کرو کثرت سے. اور اس کی بہت ساری مثالیں آپ کو آپ پیچھے سنائی جا چکی ہیں کہ صحابہ کرام کا حال کیا تھا، کہ دن کے وقت میں دشمنوں سے لڑتے تھے اور راتوں کو اللہ کا ذکر کرتے تھے، اللہ کو یاد رکھتے تھے. اور اگر آپ ذکر کو یاد کے معنوں میں بھی لیں، ریممبرنس، تو جب اللہ کی یاد ہی نہیں ہوگی تو اس کا کام کیسے ہوگا؟ تو سب سے بڑی بات جو اس میں سمجھ آئی مجھے اپنے لیے، کہ دین کی دعوت دینے والے کا اللہ کے ساتھ خود بھی رابطہ ہونا چاہیے، سستی نہیں کرو. اور آپ نوٹ کیجئے یہاں لفظ تنیا کی ضرورت کیا تھی، اب آپ کو اور مشکل میں پڑ گیا، آپ کے اس کا روٹ ورڈ بھول نہ جائے، میں کچھ نہ ہو. سستیاں چھوڑنی پڑتی ہیں. سست لوگ کبھی بھی اللہ کے کام کے لوگ نہیں ہیں. دعا کرتی ہوں پہلے اپنے لیے، اور پھر آپ بھی چاہیں اپنے لیے، کہ اللہ دین کے راستے میں میری سستیوں کو دور کر دے. یقین کریں ہمارا سب سے بڑا طاغوت ہماری سستی ہے. آپ کہتے ہیں وقت نہیں ملتا، آپ کہتے ہیں مینج نہیں ہو پاتا، آپ کہتے ہیں سبق یاد نہیں ہوتا، اصل میں سستی ہیں. سستی کیسے دور کریں؟ پچھلی صورتوں میں بھی ہم پڑھ چکے ہیں، صورت خاص طور پہ بنی اسرائیل میں آیا تھا کہ فجر کے وقت کا قرآن. اور آپ کو پتا کہ نبی صلی اللہ علیہ وسلم کی دعا ہے کہ صبح کے وقتوں میں جو لوگ جاگتے ہیں ان کے لیے اللہ تعالیٰ برکت دے دے اس وقت میں. آپ ذرا ایک چھوٹا سا فگر لکھیے، میں آپ کو ایک بہت ہی امیزنگ چیز بتانا چاہوں گی کہ یہ جو ہماری کام نہیں ختم ہوتے، جو بھی جس کا پرابلم ہے اپنے اوپر لے کے سوچیں، ویک ڈے سوچیں، ویکینڈ سوچیں، جیسے آپ کا دل چاہے. آپ دیکھیے کہ ہم تصور میں لاتے ہیں کہ فجر 5 بجے ہوتی ہے، لکھیے. اب ایک شخص اپنے دن کا آغاز 5 بجے کرتا ہے، فجر، نماز، اذکار، قرآن، اس کے بعد کام شروع کر دیتا ہے. 6 بج گئے سمجھیں، 6, 7, 8, 9, 10, 11, 12 12 بجے تک وہ 7 گھنٹے جاگ چکا، جس میں اس کے پاس بہت سارا وقت تھا. ظہر عموماً 1 بجے ہوتی ہے، اب لکھیے ظہر 1 بجے ہوئی، 8 گھنٹے वो काम कर चुका है। और आपको पता है कि एक नॉर्मल किस्म की शिफ्ट जिस किसी भी मुल्क में होती है ना, वो 8 घंटे की होती है, 9 to 5 या 5 to 4, वट एवर। अब जोहर के वक्त तक आप एक बंदे के हिस्से के काम कर चुके हैं अपने दिन के, अगर आप सुबह से बैठे थे। अब जोहर पढ़े, 1 से 2 का टाइम लगा लीजिए कि जोहर पढ़ी और खाना खाया और आधा पौना घंटा सो जाए, निकल गया 2 बजे का टाइम। आगे गिनिए, 3, 4, 5, 6, 7, 8, 9 और 10। अमूमन ईशा की नमाज 9 और 10 के बीच में होती है। आपके पास अब जोहर से लेकर ईशा तक दोबारा एक और बंदे के हिस्से का काम करने का वक्त है। कितनों को बात समझ आई है? और अमूमन हमारे यहाँ ख्वातीन, अल्लाह ताला मुझ समेत उन सबको हिदायत दे, जब हम हाउसवाइफ कहलाती हैं तो हम दिन का आगाज ही 12 बजे करते हैं, आराम से इठलाते उछलते कूदते चले सो गए थे। अब जब आप 12 बजे उठे तो जाहिर है फ्रेश अप होंगे, नहाएंगे धोएंगे नाश्ता करेंगे, 1 बज गया तो आपने क्या खो दिया? एक बंदे के काम का वक्त खो दिया। तो जो इस तरतीब पे, और 10 बजे सोना ही सोना है, हर सूरत सोना है, ईशा के बाद नहीं जागना मुझे, चाहे मेरी बहन मुझे बुलाए या मेरी खाला बुलाए या मेरे घर में कोई काम हो, भाई आप सब जाएं, मेरे सोने का वक्त आ गया। यकीन कीजिए कि जब ये कर ले, मैं आपको इस जगह पे बैठ के गारंटी दे सकती हूँ कि तबीयत से सुस्ती चली जाएगी और कामों में बरकत हो जाएगी, और आधी से ज़्यादा बीमारियाँ जो हमें आज लाहक है ना, वो इस वजह से। हम कहते हैं रेस्ट करें ताकि हमारी कमर टिके, हमारी कमर इसलिए थकी हुई है कि लेट लेट के थकी हुई है, समझ रहे? बाज लोगों को काम ज़्यादा करके रेस्ट चाहिए होता है, हमारा मसला अपोजिट है। हम ज़्यादा रेस्ट करके ज़्यादा थके हुए हैं, फिर हम उसके लिए कभी जॉगिंग करते हैं, कभी हमको मशीनें खरीदते हैं, कभी वॉक करते हैं कि नहीं अब थोड़ी सी ज़रा जिस्म में ताकत भी हो जाए। तो ये सिर्फ एक साइड इशू था कि वला तनी या फी जिक्री, सिर्फ एक हफ्ता आजमा के देख लें इस तरह का, आप देखेंगे कि आपके वक्त में इतनी बरकत हो जाएगी कि आप 2 लोगों का काम तो ज़रूर ही कर सकते हैं अगर इससे ज़्यादा ना करें।